नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 15 गते शनिबार, भाद्र कृष्ण त्रयोदशी, तदनुसार अगस्त 31 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश गरेको बताउनु भएको छ। काठमाण्डु विश्वविद्यालय केयूको 29 औं दीक्षान्त समारोह दोस्रो चरणलाई हिजो सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले हाइड्रोजन उत्पादनको क्षेत्रमा केयूले शुरू गरेको अनुसन्धान नेपालका लागि ऐतिहासिक शुरूआत रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, आज विश्वविद्यालयले भित्राएको हाइड्रोजन कार चढ़ेर हाइड्रोजन रिफ्यूलिङ सेन्टरको उद्घाटन गर्ने अवसर पाए। हाइड्रोजनको ल्याब नेपालको इतिहासमा सानो ठाउँमा सानो उत्पादन होला, पहिलो कार होला, अलिकति मिटर घुमे होला, तर यो एउटा ऐतिहासिक शुरूआत हो। आजबाट हामी हरित हाइड्रोजनको युगमा प्रवेश गरेका छौं। वहाँले काठमाण्डु विश्वविद्यालयले हाइड्रोजनको अनुसन्धान गर्नु अघि नै आफू सन् 2019 प्रधानमन्त्री भएको समयमा पानीबाट अक्सिजन र हाइड्रोजन छुट्याएर हाइड्रोजन ग्यास निकालेर ग्रीन हाइड्रोजनबाट गाड़ी हवाई जहाज चलाउन सकिन्छ भनेर अध्ययन गर्न अनुरोध गरेको र आफ्नो उक्त अनुरोधलाई विश्वविद्यालयले पूरा गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, फलाम सिमेन्ट उद्योग हरित हाइड्रोजन ऊर्जाबाट कसरी उत्पादन गर्न सकिन्छ वा केमिकल फर्टिलाइजरको उद्योग बनाउने सरकारको योजना अनुरूप उक्त उद्योगलाई कसरी सञ्चालन गर्न सकिन्छ जस्ता कुरामा केयूले रिसर्च गर्न खोजेको छ। यो अत्यन्तै राम्रो कुरा हो। आफू प्रधानमन्त्री हुँदा दुई ठूला खनिज उद्योगको अध्ययन परीक्षण गर्न लगाएको भन्नुहुँदै वहाँले धौवादी खनिज कारखाना बाट कच्चा पदार्थ चीन पठाएर त्यसको सफल परीक्षण गर्दा उक्त कारखानामा फलामको राम्रो सम्भाव्यता देखिएको स्मरण गर्नुभयो। धौवादी फलाम खानीमा अहिले उत्खनन भन्दा अघि गर्नुपर्ने ड्रिलिङ लगायतको काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले उक्त खानीमा 100 औं वर्षसम्म प्रयोग गर्न सकिने फलामको मात्रा रहेको बताउनुभयो। तनहुँको मिनम खानीमा समेत फलाम रहेको भन्नुहुँदै वहाँले उक्त खानी परम्परागत रूपमा सञ्चालन भएको हुँदा त्यसलाई समेत आधुनिक तरिकाले सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जाने बताउनुभयो। प्रधानमन्त्री ओलीले पछिल्लो माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा 50% भन्दा बढ़ी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै आगामी वर्षको परीक्षामा अहिलेको नतिजालाई सुधार गर्दै 70% विद्यार्थी उत्तीर्ण गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, आगामी वर्षको एसईई परीक्षाको नतिजा 70% पुर्याउन सरकारले देशभर गणित, अंग्रेजी, सामाजिक, ऐच्छिक गणित लगायतका विषयको विशेष अनलाइन कक्षा सञ्चालन गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफूले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको अनलाइन विशेष कक्षाका कारण विद्यार्थी उत्तीर्ण दरमा राम्रो सुधार भएकाले सोही कार्यक्रमबाट उत्साही भएर देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। वहाँले आगामी वर्षका लागि अनलाइन कक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालय, नेपाल टेलिकम लगायतका निकायलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले पछिल्लो समय एसईई परीक्षासँगै कक्षा 12 को परीक्षाको नतिजा समेत कमजोर रहेको भन्दै त्यसको सुधारका लागि ध्यान जाने बताउनुभयो। वहाँले यति बेला देशको अर्थतन्त्र मौद्रिक व्यवस्था नाजुक रहेको भन्नुहुँदै यस्तो अवस्थामा समेत सरकारले शैक्षिक क्षेत्रको उन्नयनका लागि आफ्ना प्रयास अगाडि बढ़ाएको बताउनुभयो। नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई हाइड्रोजन इन्धनको युगमा नेपाल शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशित गरेको छ। यता गोर्खापत्रले नै सुशासन र कानून निर्माण प्राथमिकतामा शीर्षकमा गृहमन्त्रीको भनाईलाई अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह मन्त्रालय नीतिगत सुधार र समय सापेक्ष कानून निर्माणमा जुटेको बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री लेखकले नेपाल प्रहरीमा देखिएको उमेर हद तथा सेवा अवधि विवादलाई समय सापेक्ष कानून बनाएर सम्बोधन गर्ने बताउनुभयो। उहाँले गृह मन्त्रालयको प्रस्तावमा हिजो बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनाइएको विधेयकमा रहेको 5 वर्षे हदम्याद हटाउने सहमति भएको जानकारी दिनुभयो। सुशासन र कानून निर्माण प्राथमिकतामा गृहमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। प्रहरीमा 30 वर्षे सेवा अवधि नै कायम अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ, नेपाल प्रहरीको 30 वर्षे सेवा अवधि सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न एकल इजलासबाट जारी अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। अन्तरिम आदेश खारेजसँगै हालको नियमावलीमा रहेको 30 वर्षे सेवा अवधि कायम हुनेछ। भदौ 6 गते न्यायाधीश हरिफ फुयालको एकल इजलासबाट जारी भएको अन्तरिम न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो। एकपक्षीय रूपमा सुनवाई गरी जारी अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारका तर्फबाट तत्कालीन गृह सचिव हाल मुख्य सचिव एकनारायण अर्यालका तर्फबाट निवेदन भ्याकेट दर्ता भएको थियो। सरकारको निवेदन माग अनुसार आदेश जारी भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिनुभयो। कुइकेलले भन्नुभयो निवेदकको माग बमोजिम आदेश जारी भएको छ। यसअघि जारी भएको अन्तरिम आदेश खारेज भएको छ। अन्तरिम आदेश खारेजीको माग गर्दै अर्यालका तर्फबाट भदौ 12 गते निवेदन दर्ता भएको थियो। संयुक्त इजलासमा निवेदन बिहिबार पनि पेशी चढ़ेको थियो तर सबै विपक्षीलाई सूचना दिन र हिजो पेशी तोक्न आदेश भएको थियो। आदेश अनुसार हिजो सुनवाई भएको थियो। सरकारले प्रहरीको सेवा अवधिको विषयलाई संघीय कानूनमा सम्बोधनको तयारी भइरहेकाले मौजूदा व्यवस्थामा भएको आदेश बदरको माग निवेदनमा गरेको थियो। साथै सेवा अवधि पदावधि लगायतका व्यवस्था विधेयकको मस्यौदामा समेटिएको पनि सरकारले निवेदनमा जिकिर गरेको थियो। सर्वोच्चको आदेशले अन्यल सिर्जना गरेको सरकारको दावी थियो। प्रहरीमा 30 वर्षे सेवा अवधि नै कायम गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। उच्छृंखल गीतले हराउँदै तीजको मौलिकता शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। तीज नजिकिँदै गर्दा तीज गीतको रौनक बढ़दो छ। यद्यपि पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको देखिन्छ। कतिपय गीतहरूप्रति सामाजिक सञ्जालमा निकै व्यङ्ग्य गरिएको पाइन्छ। भाइरल हुने लोभमा केही अश्लील शब्दसहितका गीत पनि बजारमा व्याप्त छन्। भ्यूज बटुल्ने होडबाजीले मौलिक गीतका सर्जक हरू मारमा परेका छन्। तर पनि वर्षेनी तीजका राम्रा गीतको पर्खाईमा बस्ने श्रोता एवं दर्शक भने भाइरल तीजको पछाडी भन्दा सभ्य र मौलिक गीत तीज गीतमै रमाउँछन्। उश्रृंखल गीतले हराउँदै तीजको मौलिकता अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक, तेक्वान्दोकी पलेसाले काश्य जितेर रचिन इतिहास शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। नेपालकी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएकी छन्। फ्रान्सको पेरिसमा हिजो राति तेक्वान्दो अन्तर्गत K44 क्याटेगोरीको महिला 57 केजी तौल समूहको रिपासेजको फाइनलमा उनले सर्बियाली खेलाड़ी मारिजा मिकेबलाई 15-8 हराउँदै काश्य दिलाएकी हुन्। नेपाली खेलकुद इतिहासमै नेपालले पारा ओलम्पिकमा पहिलो पटक पदक जितेको हो। यसअघि नेपालको ऐतिहासिक पदक नै एसियाली खेलकुदमा रजत थियो। एन्फा महासचिवको तलब 2,68,000, खेलाड़ीलाई 30,000 मात्रै उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। अखिल नेपाल फुटबल संघ इन्फाले महासचिव किरण राईको तलब 1,20,000 बाट एकैपटक 2,68,000 रूपियाँ पुर्याएको छ, तर देशको प्रतिष्ठाका लागि मैदानमा भिड्ने राष्ट्रिय टोलीका खेलाड़ीको तलब 30,000 मात्रै तोकेको छ। यसअघि त उनीहरूको तलब 18,000 मात्रै थियो। मंगलबार र बिहिबार गरी दुई दिन बसेको बोर्ड बैठकमा अध्यक्ष पंकज विक्रम नेङवाङले महासचिवको तलब 100% भन्दा धेरै बढ़ाउने प्रस्ताव गर्नुभएको थियो। 21 सदस्यीय कार्यसमिति बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष सहित 9 पदाधिकारीले विरोध जनाए पनि बहुमतबाट निर्णय लिइएको छ। वरिष्ठ उपाध्यक्ष खड्काले त बहुमत नपुगेकै अवस्थामा अध्यक्षले पेलेर निर्णय गरेको दावी गर्नुभयो। खेलाड़ीको तलब 50,000 पुर्याउ भन्दा अध्यक्षले मान्नु भएन। वीर बहादुर खड्का वरिष्ठ उपाध्यक्ष एन्फाको हुनुहुन्छ। उहाँको भनाईलाई नयाँ पत्रिकाले यहाँ समावेश गरेको छ। एन्फा बैठकमा अहिले प्रशासनिक अवस्था नाजुक रहेको र नेतृत्वकै कारण फुटबल भद्रगोल भएको हुनुपर्ने, लीग साइकल पनि पूरा नभएको, अत्याधिक खेलाड़ी विदेश पलायन भएको अवस्थामा महासचिवको तलब नबढ़ाउन माग राख्यौं, तर अध्यक्षले प्रस्ताव गरेको एजेण्डालाई बहुमत भन्दै आफैले निर्णय पारित गर्नुभयो। बहुमतको कुरा सुन्दै सुनिएन। 21 सदस्य मध्ये 2 सदस्यले मात्रै हात उठाउनु भएको थियो, तर अध्यक्षले मौन सहमति भन्दै निर्णय गर्नुभयो। बरू खेलाड़ीको तलब 50,000 पुर्याउं, राम्रो म्यासेज जान्छ भन्दा उहाँले मान्नु भएन। बल्ल बल्ल धेरै विरोध बीच 12,000 बढ़ाएर 30,000 पुर्याइयो। सबै खेलका खेलाड़ीलाई तलबको व्यवस्था गरिनुपर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघका अध्यक्ष दीपक श्रेष्ठको भनाईलाई पनि नयाँ पत्रिकाले यहाँ समेटेको छ। फुटबल र क्रिकेटमा अन्तर्राष्ट्रिय अनुदान आउँछ। भलिबल र बुद्धिचालले खेलाड़ीलाई सानो सहयोग गरे। पछिल्लो समय खेलकुदमा प्रायोजक आउन थालेको छ। क्रिकेटमा धेरै प्रतियोगिता छन्, आयस्रोत छ, पदक जिताउने र देशको इज्जत बढ़ाउने। तेक्वान्दो र कराँतेका खेलाड़ीले तलब पाएका छैनन्। अहिले सबैभन्दा बढ़ी पलायन भएका खेलाड़ी नै तेक्वान्दो र कराँतेका छन्। यी संघले पनि खेलाड़ीलाई मासिक भत्ता दिनुपर्छ। उनीहरू मात्रै होइन, सबै संघले खेलाड़ीलाई तलब दिने वातावरण हुनुपर्छ, अनि मात्रै खेलाड़ीको मनोबल उच्च हुन्छ। क्यान महाप्रबन्धकको तलब 1,90,000, तर राष्ट्रिय टोलीका क्रिकेटरको धेरैमा 1,00,000। अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ, क्रिकेटमा महिला र पुरूषलाई असमान तलब। 14 फागुनमा सम्पन्न क्यानको बैठकले श्रेणी ए, बी, सी र डीमा विभाजन गरेर तलब दिने निर्णय गरेको छ, तर महिला तथा पुरूष खेलाड़ीमा तलब समान छैन। क्यानको पुरूषतर्फको वर्गीकरणमा 30 खेलाड़ी छन्, त्यस्तै महिलातर्फ 19 खेलाड़ी छन्। पुरूष क्रिकेटरको 1,00,000 रूपियाँ रहेको छ भने महिला क्रिकेटरलाई 50,000 दिइन्छ। त्यसैगरी बी ग्रेड अन्तर्गत 70,000 पुरूष क्रिकेटरलाई छ भने महिला क्रिकेटरलाई 35,000 छ। सी ग्रेडका पुरूष क्रिकेटरलाई 55,000 रहेको छ भने महिला क्रिकेटरलाई 30,000 रूपियाँ दिइन्छ। त्यसै गरी डी ग्रेडका पुरूष क्रिकेटरलाई 35,000 रूपियाँको व्यवस्था छ भने महिला क्रिकेटरका लागि 25,000 रहेको छ। हरेक प्रदेशका 5-5 खेलाड़ीलाई 15,000 तलब रहेको छ। क्यानले हरेक प्रदेश क्रिकेट टीमका 2 महिला र 3 पुरूष गरी 5 खेलाड़ीलाई जनै 15,000 तलब दिने निर्णय गरेको छ। भलिबलका महिला र पुरूषलाई मासिक 5,000, खेलाड़ीलाई नेपाल भलिबल एसोसिएशन एनभीएले मासिक 5,000 तलब उपलब्ध गराउँछ। त्यो तलब पनि अमेरिकामा बसोबास गर्दै आएको नेपाली समुदाय र पूर्व खेलाड़ीबाट उठाइएको हो। बुद्धिचालले दिन सकेन निरन्तर तलब। नेपाल बुद्धिचाल महासंघले 2 च्याम्पियन खेलाड़ीलाई 2080 मासिक तलब दिन शुरू गरेको थियो। पुरूषतर्फ रूपेश जयसवाल र महिलातर्फ सुजना लोहनीले मासिक 10,000 पाएका थिए। प्रायोजक सागर फिल्ड्सले महासंघलाई 1 वर्षसम्म 2,40,000 उपलब्ध गराएको थियो, तर 2081 सम्झौता नवीकरण हुन सकेन र त्यसपछि महासंघले पनि तलब दिन छाड्यो। सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक जित्ने तेक्वान्दो र कराँतेमा छैन तलब। तेक्वान्दो र कराँतेका खेलाड़ीलाई न सरकार न त सम्बन्धित संघले नै तलब दिने गरेका छन्। खेलाड़ीले आफ्नै खर्चमा अभ्यास गरिरहेका छन्। संघले विभिन्न डोजाङ रेफ्री तथा जुरी सेमिनार र बेल्टबाट मासिक चन्दा उठाउँछ, तैपनि खेलाड़ीले तलब पाउन सकेको छैन। पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक, तेक्वान्दोकी पलेसाले काश्य जितेर रचिन इतिहास, एन्फा महासचिवको तलब 2,68,000, खेलाड़ीलाई 30,000 मात्रै, शीर्षक र उपशीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भ्रष्टाचार मुद्दामा हदम्याद सरकारले नै फिर्ता लिने शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। चौतर्फी आलोचनापछि सरकारले भ्रष्टाचारको मुद्दामा 5 वर्षे हदम्यादको प्रावधान फिर्ता लिने भएको छ। गृहमन्त्री रमेश लेखकले हिजो संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सरकार हदम्यादको प्रावधान फिर्ता लिन तयार भएको बताउनु भएको हो। समितिले अब हदम्याद सम्बन्धी कुनै प्रावधान विधेयकमा नराख्ने भएको छ। भ्रष्टाचार मुद्दामा हदम्याद सरकारले नै फिर्ता लिने कान्तिपुरको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। वायु प्रदूषणको मारमा महिला र बालबालिका बढ़ी शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। वायु प्रदूषणका कारण महिला बालबालिका र सीमान्तकृत समूह बढ़ी प्रभावित हुने गरेको विज्ञहरूले औल्याएका छन्। महिलाहरू प्रदूषणसँग प्रत्यक्ष संलग्न हुने र बालबालिका पनि आमासँगै रहने भएकाले उनीहरूमा यसको प्रभाव बढ़ी हुने बताइएको छ। राजधानीमा आयोजित वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा पर्ने असर विषयका प्रस्तोताहरूले यसको असर बढ़ी मात्रामा उनीहरूमा परेको औल्याएका हुन्। नेपालमा अहिले पनि इन्धनका रूपमा परम्परागत प्रविधिको प्रयोगले घरभित्रै वायु प्रदूषण भइरहेको वातावरणविद भूषण तुलाधरले बताउनुभयो। वायु प्रदूषणको मारमा महिला र बालबालिका नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। बम विस्फोटबाट एकै घरका दुई नाबालकको निधन शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। पाँचथरको फालेलुङ गाउँपालिका 5 स्थित कालिका माध्यमिक विद्यालय प्राङबुङको कक्षा 6 मा अध्ययनरत 11 वर्षीय दीपसन सावा बिहिबार सबेरै घर फर्किए। विद्यालयमा परीक्षा चलिरहेकाले दीपसन जस्तै डाँडा गाउँका अरू थुप्रै केटाकेटी चाँडै घर पुगेका थिए। घरमा पुगेर दीपसनले 2 वर्षीय बहिनी प्रिन्सा लिएर छिमेकी आइतबहादुर केरुङको घरमा गए। आइतबहादुर सदरमुकाम फिदिङमा बस्दै आएको निकै वर्ष भयो। आइतबहादुरको घरमा ज्ञान बहादुर राई बस्दै आएका थिए। ज्ञान बहादुर सदरमुकाम फिदिङमा मजदूर गर्छन्। उनी घरमा गएका थिएनन्। ज्ञान बहादुरका 11 वर्षीय छोरा पवन राई दीपसनका खेल्ने साथी हुन्। पवनका 7 वर्षीय भाइ दिपेश पनि घरमै थिए। उनीहरू 4 जनाको समूहमा थिए। नानीका आमाहरू मेलापात गएका थिए। दीपसनका बुवा दिलीप सावा वैदेशिक रोजगारीको सिलसिलामा दुवैमा छन्। घरमा ठूलो मान्छे नभएको बेला 4 जना केटाकेटी जम्मा भएर रमाइलो गर्दै खेलिरहेका थिए। तर उनीहरूको त्यो रमाइलो पल क्षणभरमै खोसियो। मध्य दिउँसो 81 जमीन थर्किने गरी विस्फोटको आवाज आयो। मेलापातमा रहेका गाउँलेहरू आतंकित भए। छिमेकमा रहेकी सोनी खेरुङ विस्फोटको आवाज पछ्याउँदै आइतबहादुरको आँगनमा पुगिन्। आँगनमा केटाकेटीहरू जलिरहेका थिए। घटना स्मरण गर्दै सोनीले भनिन्, उनीहरूको शरीरबाट धुवाँ उड़िरहेको थियो। कोही चिच्याइरहेका थिए, कोही नानीहरू बेहोश थिए। केही क्षणमा गाउँलेहरू घटनास्थलमा जम्मा भए। प्रहरी पनि घटनास्थल पुग्यो। गम्भीर घाइते दीपसन सामा, प्रिन्सा सामा र पवन राईलाई जिल्ला अस्पताल फिदिम पठाइयो। सामान्य अवस्थामा रहेका दिपेश राईको प्राङबुङ स्वास्थ्य केन्द्रमा उपचार गरियो। घाइतेहरूलाई जिल्ला अस्पताल फिदिम पुर्याउँदा निकै अबेर भइसकेको थियो। अवस्था गम्भीर देखेपछि चिकित्सकहरूले दीपसन र प्रिन्सालाई तत्काल झापाको बीएनसी अस्पताल रेफर गरे। प्रिन्साको बाटोमै निधन भयो। उनका दाजु दीपसनको बीएनसीको बेडमा मध्यरातमा निधन भयो। बम विस्फोटबाट एकै घरका दुई नाबालकको निधन, अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो। 17 पुस्तकालय दिवस पुस्तकालय चिनाउने कानून नै छैन, गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सूचना प्रविधिको क्षेत्रमा पछिल्ला समय भएका नयाँ आविष्कारले पठन शैलीमा परिवर्तन गराए पनि पुस्तकालयले भने सोही अनुसार आफूलाई स्तरोन्नति गर्न सकेका छैनन्, जसका कारण पढ्न रूचि हुँदाहुँदै पनि कतिपय पाठकले पढ्न पाएका छैनन्। पुस्तकालयले पनि यो नबुझेका होइनन्। सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाउने चाहना भए पनि स्रोतको अभावमा त्यो सम्भव नभएको पुस्तकालयका व्यवस्थापकहरूको भनाइरहेको छ। सूचना प्रविधिले विद्यार्थी तथा अध्येताले आफूले खोजेका हरेक सामग्री क्षणभरमै अनलाइनबाट प्राप्त गर्न सक्ने बनाइदिएको छ। पुस्तकालयमा पनि पाठकले अनलाइनकै माध्यमबाट आफूलाई मन परेको सामग्री खोज्न चाहन्छन्, तर पुस्तकालयहरू भने स्रोतको अभावमा विकसित प्रविधि प्रयोग गर्न असमर्थ छन्। 17 पुस्तकालय दिवस पुस्तकालय चिनाउने कानून नै छैन, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। आँखा अस्पतालहरूमा भारतीयको आकर्षण शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भारतको महाराजगंज जिल्लाकी 70 वर्षीय सावित्री पाण्डे रूपन्देहीको भैरवा स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा शल्यक्रियाका लागि पालो पर्खिरहनु भएको थियो। तीन महिना अघि दुवै आँखाको शल्यक्रिया गर्नुभएकी उहाँको आँखाको झिल्लीमा समस्या देखिएपछि पुनः शल्यक्रियाका लागि गत साता आउनु भएको हो। अघिल्लो पटक पनि राम्रो उपचार भयो, त्यसैले फेरि यही आए, उहाँले भन्नुभयो। भारतकै बलरामपुर पिपरी चन्दापुरका 55 वर्षीय मुर्तजा शाह कपिलवस्तुको बहादुरगंज स्थित छन्द काले बाबु नारायणी आँखा अस्पतालमा भेटिनुभयो। उहाँको घरबाट आधा घण्टा दूरीमा रहेको बलरामपुर बजारमा पनि आँखा अस्पताल छ, तर पनि उहाँ सीमावारीको नेपाली अस्पताल आउनु भएको हो। भारतमा भन्दा सस्तो र स्तरीय सेवा उपलब्ध रहेकाले यहाँ आएको उहाँले बताउनुभयो। आँखा अस्पतालहरूमा भारतीयको आकर्षण कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। नेपालमा भारतको प्रत्यक्ष वैदेशिक लगानी धेरै शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। आर्थिक वर्ष 2079-80 कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात 2,95,50,00,00,00,00 रूपियाँ रहेको छ। नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात 11.8% वृद्धि भएको छ। नेपालले छैटौं योजना राष्ट्रिय योजना आयोग 2037 उल्लेख भएपछि आर्थिक वर्ष 2037-38 विदेशी लगानीमा जोड़ दिएको छ। नेपालमा भारतको प्रत्यक्ष वैदेशिक लगानी धेरै अन्नपूर्णको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। र सोलरमा 800 मेगावाटको पीपीए माग्दा 3600 मेगावाटको आवेदन शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। नेपाल विद्युत प्राधिकरणले आह्वान गरेको 800 मेगावाट सौर्य ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता पीपीएका लागि 3600 मेगावाट बराबरको आवेदन परेको छ। 134 कम्पनीले 3600 मेगावाटको पीपीएका लागि आवेदन परेको प्राधिकरण अन्तर्गतको विद्युत व्यापार विभागले जनाएको छ। परेका आवेदनको प्राविधिक मूल्यांकन भइरहेको विभागका निर्देशक राजन ढकालले बताउनुभयो। कान्तिपुरले नै अर्थपृष्ठमा 10,00,000 हेक्टर जग्गा बाँझै वर्षेनी अर्बौंको खाद्यान्न आयात शीर्षकमा अर्को खबर प्रकाशित गरेको छ भने अलैचीको मूल्य किलोको 2100 शीर्षकमा कान्तिपुरले नै अर्थपृष्ठमा खबर छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।